الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں. مصطفیٰ جان رحمت شمع بزم ہدایت صلی اللہ تعالیٰ علیہ وسلم کا فرمان عالی شان ہے کہ جو کوئی شخص مجھ پر ایک بار درود پاک پڑھتا ہے اللہ کریم اس پر اپنی 10 رحمتیں نازل فرماتا ہے، اس کے 10 گناہوں کو مٹا دیتا ہے اور اس کے 10 درجات کو بلند فرماتا ہے. آپ ذرا سوچئے کہ دنیا کا دستور یہ ہے کہ جتنا کام زیادہ کریں اتنی آمدنی زیادہ ہوتی ہے، جتنی ایفرٹ زیادہ ہوتی ہے اتنی جناب انکم ہوتی ہے. مگر میرے رب کی رحمت کے اصول بڑے نرالے ہیں، کام تھوڑا کریں اور اجر بہت زیادہ عطا فرمایا جاتا ہے. اب بیٹھے بیٹھے ہم درود پاک پڑھیں تو نہ کوئی پسینہ بہتا ہے، نہ کوئی کیلوریز برن ہوتی ہیں، اور ہر درود پر 10 رحمتیں ملیں، 10 گناہ معاف ہو جائیں، 10 نیکیاں ملیں، 10 درجے بلند ہو جائیں. اب ذرا سوچیں نا، دنیا میں لوگ اپنا ایک ایک گریڈ بڑھانے کے لیے کتنی کوشش کرتے ہیں اور یہاں ہر درود پر 10 درجے بڑھ رہے ہیں. تو خوش نصیب وہ ہیں جو چلتے پھرتے اٹھتے بیٹھتے درود پاک کی کثرت کرتے ہیں. جب بھی موقع ملے تو فضول باتوں کی بجائے اگر درود پاک اور ذکر و اذکار کر لیا کریں. آپ سمجھدار بھی ہیں کہ اگر تھوڑی سی ایفرٹ سے، یعنی مثال کے طور پہ آپ کو یہ کہا جائے کہ جناب یہ والا کام کر لیں تو آپ کے امتحان میں 10 نمبر بڑھا دیے جائیں گے، اچھا یہ والا کام کر لیں تو 20 نمبر بڑھا دیے جائیں گے، تو آپ کہیں گے یار پھر تو سب سے زیادہ توجہ اسی کام پہ دینی چاہیے کہ کچھ بھی نہ کریں اور تھوڑا سا یہ کام کر لیں تو نمبر بڑھ جائیں. آپ سوچیں کہ اس میں بہت تھوڑی ایفرٹ ہے اور اجر بہت بڑا ہے. ذرا مل کر کہیے سبحان اللہ، اب کہیے الحمدللہ، اور اب کہیے اللہ اکبر. 30 سیکنڈز بھی شاید نہیں لگے ہوں گے، ٹھیک ہے؟ مجھے ایک بات کا جواب دیجئے کہ ود ان 30 سیکنڈز ہم کتنا دنیا میں ارن کر سکتے ہیں. بڑے سے بڑے بلینئر کی اگر آپ آمدنی کو دیکھیں اور اس کو اگر آپ ڈیویژن کریں کہ منتھلی وہ کتنا ارن کرتے ہیں، پھر اس کو ڈیلی پہ لے آئیں، پھر آور پہ لائیں، اور پھر منٹس اور سیکنڈز پر لائیں، تو 30 سیکنڈز میں بہت تھوڑا سا اس کا اماؤنٹ بنے گا. بٹ یو نو واٹ یو ارن ٹوڈے ان دوز 30 سیکنڈز، یہ آپ کو اندازہ ہونا چاہیے. میرے نبی علیہ الصلوۃ والسلام کے سچے وعدے ہیں کہ جو ایک بار سبحان اللہ کہتا ہے اس کے لیے جنت میں درخت لگا دیا جاتا ہے، ایک بار الحمدللہ کہے اس کے لیے جنت میں درخت لگ جاتا ہے، ایک بار اللہ اکبر کہے تو جنت میں درخت لگ جاتا ہے. تو یعنی ذکر و اذکار از ویری ایزی ورک ٹو گیٹ مور بلیسنگز، ٹو گیٹ مور گڈ ڈیڈز ان یور بک آف ڈیڈ. یعنی سب سے آسان جو نیکیاں ہیں ان میں سے یہ وہ نیکیاں ہیں جو ہمیں ذکر و اذکار کے ذریعے ملتی ہیں. تو انسان اگر اللہ تبارک و تعالیٰ کا ذکر کرتا رہے، درود پاک پڑھتا رہے، ہمارا بہت زیادہ ٹائم فضول باتوں میں اور بعض اوقات سوشل میڈیا پہ ضائع ہوتا ہے، تو پلیز تھوڑا سا ٹائم اس سے نکالیں اور اپنی زبان کو ذکر و درود سے تر رکھیں. اس سے فائدہ یہ ہوگا کہ آپ پر رحمتیں بھی برستی رہیں گی اور آپ کی حفاظت بھی ہوتی رہے گی. حالات آپ کے سامنے ہیں، ہم بھی چاہتے ہیں جب ہم گھر سے نکلے تو خیر سے پہنچیں، واپس بھی خیر سے جائیں، پیچھے گھر والے بھی خیر سے رہیں. تو درود پاک جو پڑھتا ہے اس پر رحمتوں کا نزول ہوتا ہے، ذکر و اذکار جو کرتا ہے اس پر اللہ کی خاص رحمت ہوتی ہے. تو پہلا جو میرا آپ کے لیے مدنی پھول کہہ لیں، پہلا پوائنٹ کہہ لیں، وہ یہ ہے کہ لیٹس اسٹارٹ ذکر و درود، اور زیادہ سے زیادہ پڑھیں اور اس کی برکتیں لوٹیں. آئیے محبت کے ساتھ ایک بار درود پاک پڑھ لیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. بزنس کے نت نئے طریقے، بزنس کے بہت سارے نارمز آپ سیکھتے ہوں گے، اور دنیا بھر میں آج کل کیا نئی ٹیکنالوجیز ہیں اور دنیا بھر میں کس طریقے سے بزنس کو انکریز کیا جا رہا ہے، کن چیزوں کو سپلائی اور ڈیمانڈ کو دیکھا جا رہا ہے، وہ سب آپ دیکھتے ہوں گے. لیکن بینگ اے مسلم ہمیں یہ پتہ ہونا چاہیے کہ میری روزی کا، میرے آنے والی ارننگ کا، میرے دین مجھے کیا رہنمائی دیتا ہے. اور یہ میں سمجھتا ہوں کہ اسلام کے اصولوں میں بہت بنیادی اصولوں میں سے ایک اصول ہے کہ انسان کو اپنی روزی کو حاصل کیسے کرنا ہے. ہماری شریعت نے کسی بھی چیز کو تشنا نہیں چھوڑا ہے. دا موسٹ کمپلیٹ اینڈ دا موسٹ بیوٹیفل ریلیجن آن ارتھ از اور اسلام. اسلام نے زندگی کے کسی گوشے کو خالی نہیں چھوڑا ہے. خود تجارت کے اوپر، مال کمانے کے اوپر، ارننگ کے اوپر قرآن میں، حدیث میں کس بریف کے طریقے سے، کس بڑے یوں سمجھے کہ ڈیٹیل کے ساتھ ہمیں سمجھایا گیا ہے کہ ہم سوچیں تو ہمیں اس کا انشاءاللہ بہت کچھ سیکھنے کو ملتا ہے. قرآن مجید فرقان حمید بل اللہ کریم سورہ نساء کے اندر پارہ نمبر 5 میں ارشاد فرماتا ہے، یا ایہا الذین آمنو. پہلے تو ایک بات یہ سمجھیے گا کہ قرآن میں مور دین 6600 آیات ہیں، مگر اپروکسیمیٹلی 89 ٹائمز اللہ کریم نے ڈائریکٹ مومنوں سے بات کی ہے، یا ایہا الذین آمنو کہہ کر. او یو بلیورز، اے ایمان والو. وہ کون ہے؟ وہ ہم ہیں نا. یعنی ہم سے ہمارے کریم مولا نے تقریباً 90 بار بات کی ہے قرآن میں. آئی ہیو اے کوسچن فار آل آف یو، کیا ہم نے وہ قرآن کی آیتیں پڑھ لی ہیں؟ حالانکہ اگر غور کریں تو ہم جب صبح اٹھتے ہیں تو فرسٹ آف آل ہمارے مائنڈ میں نارملی یہ خیال آتا ہے کہ ذرا موبائل پک کروں اور دیکھوں کس کا میسج آیا ہے. شاید آنکھیں پوری نہیں کھل رہی ہوتی ہیں، مگر پہلے موبائل اٹھاتے ہیں اور چیک کرتے ہیں کہ کس کا میسج آیا ہے، اور اس میں بھی ہم نے پریورٹیز بنائی ہوتی ہیں کہ ٹاپ لیول پہ کون لوگ ہیں جن کو پہلے جواب دینا ہے، ہمارے ٹیچرز ہیں یا باس ہیں یا کلوز فرینڈز ہیں یا فیملی ممبرز ہیں. ٹھیک ہے، اس کا مطلب یہ ہوا کہ ہماری زندگی میں لوگوں کے میسیجز کی بڑی اہمیت ہے، مگر یہ قرآن تو رب کا پیغام ہے نا، اور قرآن میں اللہ نے ڈائریکٹلی مجھ سے اور آپ سے 89 ٹائمز بار بات کی ہے. ایٹ لیسٹ کیا یہ حق نہیں بنتا کہ ہم ان 89 آیتوں کو پڑھ لیں اور سمجھے تو صحیح کہ اللہ نے مجھے کیا کہا ہے؟ کیا قیامت کے دن یہ جواب چلے گا کہ یا اللہ بڑی بیزی لائف تھی، کالج میں تھا، یونیورسٹی میں تھا، پھر بزنس میں چلا گیا، پھر پریکٹیکل لائف تھی، زندگی میں بہت سارے معاملات تھے، اے اللہ تیرا پیغام ملا تھا مگر پڑھنے کا ٹائم نہیں ملا، کیا یہ جواب چلے گا؟ حدیث پاک میں آتا ہے وہ دل ویران ہے جس میں کچھ قرآن نہیں ہے. تو میں سب سے پہلے اپنے پیارے اسٹوڈنٹس کو یہ مشورہ دوں گا کہ ایٹ لیسٹ ٹرائی ٹو انڈرسٹینڈ دوز آیات ان وچ اللہ سبحانہ و تعالیٰ ڈائریکٹلی کالڈ اس، یا ایہا الذین آمنو، اے ایمان والو. اور انہی میں سے ایک آیت ہمیں ٹریڈنگ کے حوالے سے، حلال روزی کے حوالے سے، اپنی ارننگ کے حوالے سے قرآن کیا کہہ رہا ہے. اللہ فرماتا ہے، یا ایہا الذین آمنو، اے ایمان والو، لا تاکلوا اموالکم بینکم بالباطل. اے ایمان والو، آپس میں ایک دوسرے کے مال نا حق نہ کھاؤ. الا ان تکون تجارتا عن تراض منکم. فرمایا مگر یہ کہ کوئی سودا تمہاری باہمی رضامندی کا ہو. ناجائز مال کسی کا نہیں کھانا ہے، کوئی ڈیل ہو، کوئی جائز طریقے سے تمہیں ارننگ ہو، وہ تمہارے لیے حلال ہے. قرآن باقاعدہ واضح طور پر ارشاد فرماتا ہے. اچھا پھر یاد رہے کہ شریعت نے، جیسے میں نے کہا، قرآن و حدیث میں کس قدر اس کو ایک بڑی اہمیت کے ساتھ بیان کیا گیا. ایک جگہ نبی پاک فرماتے ہیں، طلب قسم الحلال فریدۃ بعد الفریدہ، یعنی حلال کمائی کی تلاش بھی فرائض کے بعد ایک فرائض ہے. یعنی یہ فرض قرار دیا گیا، اہم فریضہ قرار دیا گیا کہ حلال روزی کی تلاش کی جائے. ایک بات یاد رکھیے، اسلام پیسے کمانے کو برا نہیں کہتا. اسلام نہ بزنس کو برا کہتا ہے، نہ جاب کو برا کہتا ہے، نہ مال کمانے کو برا کہتا ہے، بلکہ اسلام میں اس کو صحیح طریقے سے ارن کرنے کو انکریج کیا گیا ہے. بعض اوقات یہ مسکنسیپشن پھیلایا جاتا ہے کہ جناب اسلام جو ہے وہ ویلدی ہونے کو ڈسکریج کرتا ہے، اسلام مال کمانے کو ڈسکریج کرتا ہے. ایسا نہیں ہے، اصل میں اس میں انٹینشن بڑی ضروری ہے. اگر آپ کی انٹینشن کریکٹ ہے، آپ کی نیت اچھی ہے، پھر تو اس کو ثواب قرار دیا گیا، پھر تو اس کو عبادت قرار دیا گیا. ہوا یہ کہ ایک بار نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں، صحابہ کرام بھی موجود تھے، ایک بڑا نوجوان، بڑا صحت مند نوجوان گزرا، اور کبھی ادھر جاتا کبھی ادھر جاتا اپنے رزق حلال کمانے کے لیے. تو صحابہ کرام علی مردوان نے کہا کہ حضور، یہ کاش اس کی جوانی اللہ کی راہ میں خرچ ہوتی، کتنا طاقتور، کتنا ہیلدی نوجوان ہے. تو نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کہ اگر یہ شخص اپنے چھوٹے بچوں کے رزق کی تلاش کے لیے نکلا ہے تو یہ اللہ عز و جل کی راہ میں ہے، یعنی یہ مجاہد کی طرح ہے. فرمایا اگر یہ شخص اپنے بوڑھے والدین کے لیے رزق کی تلاش میں نکلا ہے تو یہ اللہ عز و جل کی راہ میں ہے. فرمایا اگر یہ خود کو لوگوں کے سامنے ہاتھ پھیلانے سے بچانے کے لیے نکلا ہے تو یہ اللہ کی راہ میں ہے. اب فرمایا اگر یہ دکھاوے اور تفاخر کے لیے نکلا ہے، پراؤڈ کے لیے نکلا ہے، فخر کے لیے نکلا ہے، تو فرمایا یہ شیطان کی راہ میں ہے. لک اٹ، کام ایک ہی ہے، انٹینشن ڈفرینٹ ہوئی، اس کا رزلٹ بھی ڈفرینٹ ہو گیا. پیسے کمانے ہیں لوگوں میں بڑائی کے لیے، واوا کے لیے، میں نے جناب دنیا میں دکھانا ہے دنیا کو میں کتنا بڑا آدمی ہوں، ہیں میرے پاس کتنی بڑی گاڑی ہے، میں لوگوں پہ روب جماؤں گا. یہ انٹینشن ڈفرینٹ ہو گئی، یہ پراؤڈ کی ہو گئی، یہ تفاخر کی ہو گئی، یہ لوگوں کو ذلیل کرنے کی ہو گئی. और इसलिए कि रिस्के हलाल कमाऊंगा तो अपने बाल बच्चों की, अपनी फैमिली की किफालत करूंगा, और जो मुझ पर इस्लाम के अहकाम हैं, रोजी कमाने के बाद अगर मालदार हो गया तो उसकी जो ज़कात देनी है, जो माल के हुकूक हैं, वो भी अदा करके गरीबों की मदद करूंगा। तो आका अलैहिस्सलाम ने क्या फरमाया कि अभी अल्लाह की राम है। आप जरा गौर करें, कमाने पैसे गया है, जा जॉब पे रहा है, बिजनेस पे रहा है, मगर क्या फरमाया, ये जिहाद करने वाला हो गया, यानी अल्लाह की राह में निकलने वाला हो गया। तो ये मेरा और आपका प्यारा मजहब है कि हमें अपनी जिंदगी में रिस्क हलाल कमाने के लिए इनकरेज भी किया गया, बल्कि उसका रिवॉर्ड भी बयान कर दिया गया। कुरान में एक जगह नहीं, कई जगह पर हमें रिस्क हलाल कमाने के हवाले से इनकरेज भी किया गया और बाकायदा गाइडलाइन दी गई। अल्लाह कुरान में इरशाद फरमाता है, जरा सुनिएगा क्या खूबसूरत आयत है, वजअलना नहार माआशा, कुरान कहता है और दिन को रोजगार के लिए बनाया, वलकद बक्कन्नाकुम फिल अर्द वजअलना लकुम फीहा माआयश कलीलम मा तशकुरून, और बेशक हमने तुम्हें जमीन में जमाव दिया और तुम्हारे लिए इसमें जिंदगी के असबाब बनाए। फिर आगे क्या फरमाया, बहुत ही कम शुक्र करते हैं। अल्लाह ने सब कुछ दिया है मगर फिर भी जबान पर शुक्र नहीं आता, कंप्लेन्स, यार मेरे पास तो है ही कुछ नहीं, मैं तो पीछे रह गया, दूसरे लोग आगे रह गए। एक बात याद रखिएगा, जो शुक्र गुजार नहीं होता ना, उसकी नेमतों में इजाफा नहीं होता। कुरान खुद कहता है, लइन शकरतुम लअज़ीदन्नकुम, तुम मेरा शुक्र अदा करो, मैं तुम्हें और अदा करूँगा। ये फार्मूला है, अगर आप अपनी तालीम में कामयाब होना चाहते हैं, आप चाहते हैं आपकी इज्जत में इजाफा हो, आप चाहते हैं आपकी शोहरत में इजाफा हो, आप चाहते हैं अच्छी नीयतों के साथ आपके माल में इजाफा हो, शुक्र अदा करें, या अल्लाह तेरा शुक्र है, ऐ मालिक तेरी मेहरबानी, अपना कमाल ना समझें। और जब आप शुक्र गुजार बनते हैं तो अल्लाह पाक उसमें इजाफा अता फरमा देता है। तो बहरहाल मेरे प्यारे इस्लामी भाइयों, जैसे मैंने कहा कि बेशुमार अहादीस, नबी पाक अलैहिस्सलाम की एक और हदीस सुनिए। यह हदीस जो है एक्चुअली किसी मुफ्ती के लिए, किसी बहुत बड़े आलिम या किसी बहुत बड़े दीन का काम करने के वाले के लिए नहीं है, यह हदीस एक बिजनेसमैन के लिए है। नबी पाक फरमाते हैं, ताजरु सदूकुल अमीनु मान नबीना व सिद्दीकीन व शुहदा, आका फरमाते सच्चा अमानतदार ताजिर अंबिया सिद्दीकीन और शुहदा के साथ होगा। अल्लाह अकबर, किसके साथ होगा, नबियों के साथ, सिद्दीकीन के साथ, शुहदा के साथ। कौन, इतना बड़ा मुफ्ती, शेखुल हदीस, यकीनन उनके फजाइल और हैं, मगर यहां क्या बयान हुआ, बिजनेसमैन होगा। मगर उस बिजनेसमैन के लिए शर्त क्या लगा दी, अमानतदार होगा, सच्चा होगा। बस ये बात आप याद रखिएगा, आप दुनिया में कहीं भी पहुंच जाएं, अल्लाह आपको और तरक्कियां दे, आप बिजनेस देखें, आप बिजनेस कंट्रोल करें, आप किसी बड़े इदारे के सरबरा बने, अपनी जिंदगी के एक उसूल रखिएगा, हमने हराम नहीं कमाना है, हम मुसलमान हैं और हमारा ये ईमान है। रिस्क देने वाला कौन है, अल्लाह है ना, है राजिक तो वही है, जब रिस्क उसने देना है तो मुझे उसे नाराज करके क्यों लेना है। अच्छा, अब बाज़ औक़ात शैतान वसवसा ये डाल देता है कि यार अगर मैं दो नंबरी नहीं करूंगा, मैं झूठ नहीं बोलूंगा, मैं डॉज नहीं दूंगा, तो बाकी लोग आगे बढ़ जाएंगे। यही मेरा और आपका टेस्ट है, याद रखिएगा, जिस दिन इस टेस्ट में मैं और आप कामयाब हो गए ना, कि मेरा और आपका ईमान ये होना चाहिए, ये आज बात आप समझ लीजिए कि जो मेरे नसीब में है वो मुझसे कोई छीन नहीं सकता, और जो मेरे नसीब में नहीं वो मुझे कोई दे नहीं सकता। जिस दिन आप ये फार्मूला याद कर लेंगे ना, मैं कुछ भी कर लूं, मैं एक्स्ट्रा नहीं ले सकता, नसीब में था, मैंने हराम से कमा लिया, मैं थोड़ा इंतजार करता, मुझे वो हलाल से मिलना था। मौला अली शेर खुदा करमल्लाहु तआला वजहुल करीम एक बार एक मस्जिद में गए और आपने अपना एक लिबास जो था वो एक शख्स को पकड़ाया कि इसको संभालो, मैं नमाज पढ़ के आता हूँ। अब नमाज पढ़ के वापस आए तो बंदा गायब, और वो लिबास वो चोरी करके चला गया। आप हैरान हुए कि मेरा लिबास चोरी कर लिया। थोड़ा आगे गए तो देखा वही लिबास एक दुकान पर लगा हुआ था, वो जंगी लिबास था, जिर्रा जिसे कहते हैं। तो आपने उस शख्स से पूछा कि ये कहाँ से आया, वो कहते अभी भी एक बंदा दो दिरहम में बेच कर गया है। आप फरमाते अफसोस, मैं नमाज के लिए गया था, उस बंदे को लिबास दिया था और दिल में तमन्ना ये रखी थी कि वापस आऊंगा तो उसे गिफ्ट में दो दिरहम दूंगा। इस बंदे ने थोड़ा सा इंतजार करना था, इसको ये पैसे हलाल से मिलने थे, इसने जल्दी मचाकर वही पैसे हराम से ले लिए। अब जरा गौर कर लें कि हम किस तरफ जा रहे हैं। हम बाज़ औक़ात जल्दबाजी में, एक्चुअली ये पता है हराम की तरफ बंदा क्यों जाता है, उसकी वजह यह कि उसका अल्लाह पर जो भरोसा है ना वो शेक हो जाता है, उसका तवक्कुल शेक हो जाता है, उसको लगता है नहीं यार नहीं होगा, मैं आगे बढ़ ही नहीं सकूंगा, सब आगे बढ़ गए। अच्छा, फिर हमारे पास एक और प्रॉब्लम भी है, हमने जो जिसको कहते हैं कामयाबी का मयार क्वांटिटी में रखा है। मेरे बच्चों आज एक बात सीख लेना आप, میں آپ کو اللہ کی رحمت سے اپنی زندگی کا نچوڑ دے رہا ہوں، ساری دنیا آلموسٹ ٹریول کی ہے اور کئی کاروبار بھی کیے، بزنس فیملی سے میرا تعلق ہے، دعوت اسلامی کی ذمہ داری ہے۔ یہ بات آپ یاد رکھیے گا کہ ہم نے اپنے یہاں سکسیس کا معیار کوانٹٹی رکھا ہے، سکسیس اور برکت کا معیار کوانٹٹی نہیں ہے، وہ کوالٹی ہے۔ کوانٹٹی بہت ساروں کے پاس ہے، ہمیں لگتا ہے جس کے پاس گاڑیاں ہیں، بنگلے ہیں، ملازم ہیں، جناب وہی ترقی کر رہا ہے اور وہی سکسیسفل ہے۔ یہ غلط فہمی ہے آپ کی۔ ابھی ہم بیٹھے تھے ویسی صاحب کے مکتب میں، میں نے ان کو بتایا کہ میں ایک اربوں پتی شخص سے تھوڑے دنوں پہلے ملنے گیا، انہوں نے کہا آپ آئیے ذرا گھر پہ دعا کرنی ہے، اور جب گیا تو پتہ چلا کہ ان کو ایک ایسی پرابلم ہو گئی۔ اللہ پاک کی شان دیکھیں کہ مجھے تو اس دن پتہ چلا کہ وہ کوئی نوالا کھاتے تھے۔ ہم جب نوالا کھاتے ہیں یا پانی پیتے ہیں، زبان میں رکھتے ہیں یا منہ میں رکھتے ہیں، تو ہمارے برین میں کوئی حصہ ہے جو اس کو آرڈر دیتا ہے کہ اس کو اندر سوائلو کر لو، نگل لو۔ آپ دیکھتے ہیں جب ہم نوالا یا کھانا منہ میں رکھتے ہیں تو تھوڑی ایفرٹ کرنی پڑتی ہے، پھر وہ اندر جاتا ہے، تھوڑا سا پش کرنا پڑتا ہے نا۔ ان کے جب برین پر اسٹروک ہوا تو اس فنکشن نے کام کرنا چھوڑ دیا جس کے ذریعے وہ نوالا اندر جاتا تھا۔ وہ صاحب کی زبان پر نوالا پڑا رہتا تھا، وہ گلے کے اندر نہیں جاتا تھا۔ کہتے ہیں برین آرڈر نہیں دے رہا ہے، ہیں اربوں پتی وہ نوالا نہیں اتار سکتے تھے۔ تو میں نے کہا حل کیا ہے اس کا؟ کہتے ہیں کوئی حل نہیں ہے، ہم نے دنیا کے بڑے ڈاکٹر سے بات کر لی کہ برین ایک ایسی چیز ہے جس کو سائنس آج تک نہیں سمجھ سکی ہے، اس کا حل، اس کو چھوڑ دیں، یا تو ٹھیک ہو جائے گا یہی والا فنکشن، یا یہی برین کسی دوسرے پارٹ آف دا برین کو آرڈر دے گا کہ تم یہ کام کرنا شروع کر دو، ڈیوٹی اسائن کرے گا، یا پھر اللہ نے اگر نصیب میں نہیں لکھا تو کچھ بھی نہیں ہوگا۔ اور ایسے ہی ہوا، کچھ دنوں کے بعد ان کا وہ فنکشن شروع ہو گیا۔ میں سوچنے لگا کہ میں روز کتنی بار پانی پیتا ہوں، کتنی بار کھانا کھاتا ہوں، کتنی بار یہ نوالا اندر اتارتا ہوں، مجھے پتہ ہی نہیں کہ اللہ نے مجھ پر کتنی مہربانیاں کی ہیں، صرف اس ایک فنکشن کو روک لیا جائے۔ اربوں روپے ہوں اور نوالا نہ کھا سکوں، برکت ہے، کامیابی ہے؟ آپ کو اندازہ اصل میں نہیں ہے نا، کیونکہ ہم سمجھتے ہیں یار جس کی بہت ساری گاڑیاں، بڑے نوکر چاکر، بڑے بنگلے، کامیاب تو وہ ہے، مجھے بھی وہی بننا ہے، چاہے وہ حرام سے بن جاؤں۔ تو ایکچولی جو لائف کا مزہ ہے نا، وہ کوالٹی میں ہے۔ آپ سکون سے سوتے ہیں، آپ حلال کماتے ہیں، آپ دیندار ہیں، آپ کی فیملی نمازی نیک ہے، دیٹس اٹ۔ اس کے پیچھے نہ بھاگیں کہ جناب جب تک کوانٹٹی نہیں ہوگی میں کامیاب نہیں ہوں گا۔ تو پھر قارون سے زیادہ پیسے کس کے پاس تھے؟ آج کہاں ہے وہ؟ دھسا دیا گیا نا۔ حرام پیسے کمانے والے تو بہت سارے آئے دنیا میں۔ اپنی زندگی کا گول ایک رکھیں کہ آپ چاہے جاب کریں، چاہے آپ بزنس کریں، مجھے حرام نہیں کمانا ہے۔ میں آگے جا کے انشاءاللہ آپ کو حرام کے کچھ مزید کانسیکوینسز بتاؤں گا کہ یہ کس قدر برا عمل ہے۔ مگر اس سے پہلے ذرا یہ سمجھتے ہیں کہ انبیاء اکرام علیہ السلام، جیسے میں نے کہا نا کہ اسلام انکریج کرتا ہے اپنے ہاتھ سے روزی کمانے، بزنس کرنے، جاب، جو بھی آپ کریں حلال طریقے سے کمائیں، ہمارے انبیاء اکرام نے بھی پیشے اختیار کیے۔ سبحان اللہ، حضرت آدم علیہ السلام کپڑا سازی کرتے تھے اور بعد میں کھیتی باڑی کی، حضرت نوح علیہ السلام کا لکڑی کا پیشہ تھا، حضرت ادریس جو ہے وہ کپڑے سیا کرتے تھے، حضرت ہود اور حضرت صالح علیہ الصلوۃ والسلام تجارت کرتے، حضرت ابراہیم اور لوط علیہ السلام کھیتی باڑی، اور حضرت شعیب علیہ الصلوۃ والسلام جانور پالتے تھے، حضرت موسیٰ کلیم اللہ ہیں مگر بکریاں چراتے تھے، حضرت داؤد علیہ الصلوۃ والسلام یہ فوجی سامان بناتے تھے جو لوہے سے کپڑے بنائے جاتے ہیں۔ یعنی آپ سوچیں کہ اللہ کے انبیاء ہیں مگر پھر بھی کام کیا۔ اس سے دو چیزیں سیکھنے کو ملتی ہیں کہ کام کوئی بھی غلط نہیں ہوتا ہے، کام کوئی چھوٹا نہیں ہوتا ہے، حلال ہے، ایز فار ایز اٹس حلال، لیٹس ڈو اٹ۔ ہم میں سے بعض اوقات کوئی بہت بڑا کام کرنے کے چکر میں انتظار کر رہے ہوتے ہیں اور ان کے پاس بہت ساری اپارچونیٹیز آگے سے نکل جاتی ہیں۔ آج دنیا کے بہت بڑے بزنس مین آپ کو ملیں گے جنہوں نے بہت چھوٹے کام سے کام شروع کیا تھا اور آج وہ بلینئرز ہیں، آج ان کی فیکٹریز ہیں۔ انہوں نے یہ نہ سوچا کہ میں جب تک جناب بڑا کام نہیں ملے گا میں چھوٹا بھی نہیں کروں گا۔ کام چھوٹا کوئی نہیں ہوتا، اگر حلال ہے تو اللہ پاک مدد فرماتا ہے، بلکہ روایتوں میں آتا ہے کہ بندہ حلال روزی کمانے کے لیے اگر کسی ایسی جگہ پر کھڑا ہو جو ذلت کی جگہ ہے تو اس کے گناہ ایسے جھڑتے ہیں جیسے خزاں کے اندر درختوں کے پتے جھڑتے ہیں۔ تو اس میں آپ نے گھبرانا نہیں ہے۔ زندگی میں اگر کبھی موقع ملے اور آپ کو لگتا ہے بہت اسمال بزنس ہے، آپ کے پاس سرمایہ کم ہے، یہ نہ دیکھیں لوگ کیا کہیں گے۔ آج اصل میں اس پرابلم کی وجہ سے کہ یار میرا اسٹیٹس نیچے آ جائے گا اور لوگ اپنا بھرم باقی رکھنے کے لیے حرام کما رہے ہوتے ہیں، سود کے اوپر اپنی پوری بنیاد کھڑی کرتے ہیں کہ تاکہ میرا اسٹیٹس باقی رہے۔ آپ نے اس کی طرف نہیں جانا ہے، زندگی کا آپ نے ٹارگیٹ یہ رکھنا ہے کہ میں نے حلال کمانا ہے اور اللہ اکبر۔ اب جو میں حدیث سنانے جا رہا ہوں یہ میرے بیان کا عطر ہے۔ اگر آپ کو میں یہ کہوں کہ اسلام اور تجارت ایکچوئل کیا ہے تو سبحان اللہ، سرور کائنات علیہ الصلوۃ والسلام نے اسے ایک حدیث میں پورا فلسفہ بیان کر دیا، چاہے تو اس کو غور سے سن لیں اور چاہے تو اس کو نوٹ کریں. اللہ کے نبی علیہ الصلوۃ والسلام فرماتے ہیں، حضرت معاذ بن جبل رضی اللہ عنہ اس حدیث کے راوی ہیں، اور نبی پاک علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، بے شک سب سے پاکیزہ کمائی ان تاجروں کی ہے جو بات کریں تو جھوٹ نہ بولیں. اب ذرا غور کرتے جائیے، پانچ چھ چیزیں، اور سمجھ لیں یہ بزنس کے گولڈن ورڈز ہیں، یہ بزنس کا پورا فارمولا آپ سمجھ لیں. بات کریں تو جھوٹ نہ بولیں، جب ان کے پاس امانت رکھوائی جائے خیانت نہ کریں، جب وعدہ کریں اس کی خلاف ورزی نہ کریں، جب کوئی چیز خریدیں اس میں عیب نہ نکالیں، جب کچھ بیچیں اس کی بے جا تعریف نہ کریں، کسی کا کچھ آتا ہو تو اس کی ادائیگی میں سستی نہ کریں، اور کسی سے کچھ لینا ہو تو وصولی میں سختی نہ کریں. اللہ اکبر. ہیڈنگ کیا ہے؟ سب سے پاکیزہ کمائی ان تاجروں کی ہے. پاکیزہ کمائی حاصل کرنی ہے، اونلی دا سیون پوائنٹس کوشش کریں یاد کر لیں زندگی بھر. اگر یہ سات اصول یاد کر لیے، اچھا یہ صرف پاکیزہ کمائی کے اصول نہیں ہیں، یہ بزنس گرو بھی کرنا ہے اس میں، کیونکہ اللہ راضی ہو جائے گا تو ترقی ملنی. اور اگر آج بھی آپ اس کو کسی بزنس مین پر رکھے نا، اور اگر یہ ساتوں پر وہ عمل کر رہا ہے، آپ دیکھیں اس کا بزنس گرو کر رہا ہوگا، وہ کامیاب بزنس مین ہوگا. غلطی یہی ہو جاتی ہے. نمبر ون کیا فرمایا؟ پاکیزہ کمائی کس کی؟ بات کریں جھوٹ نہ بولیں. آج کتنا جھوٹ بولتے تاجر ہیں، اللہ کی قسم خرید ہی اتنے کی ہے، میں نے تو لیا ہی اتنے کا ہے. بندہ کہا یار میں مارکیٹ میں چیز لینے گیا، اس نے کہا قسمیں کھا رہا تھا 1000 روپے کی ہے، تھوڑی دیر بعد 800 میں اس نے مجھے دے بھی دی. تو کیوں ایسا کیا؟ مال تو بک گیا مگر آپ کی روزی تو حرام ہو گئی نا، یا ناجائز ہو گئی، یا گناہ کیا آپ نے. جھوٹ نہیں بولنا ہے تجارت میں. فرمایا امانت رکھی جائے تو خیانت نہ کریں. یہ بہت بڑا مسئلہ ہے، حساب کتاب میں ڈنڈی مار رہے ہوتے ہیں، کوئی چیز کوئی بھول جائے تو بندہ کہتا ہے چلو وہ بھول گیا میری ہو گئی. نہیں، مومن امین ہوتا ہے. اللہ کے نبی علیہ الصلوۃ والسلام نے بھی تجارت کی ہے، یاد رکھیے گا. آپ کو کس چیز کی کمی تھی؟ آپ تو دعا فرماتے جنت کی نعمتیں آ جاتی، یہ ساری کائنات بنائی آپ کے لیے گئی ہے نا، ہی از دا ریزن آف دا اول کریشن. آپ تو وجہ تخلیق کائنات تھے، مگر تربیت کیا ہوئی ہماری کہ آپ نے بھی بزنس کیا، آپ نے بھی رزق حلال کے لیے کوشش کی. تو آپ کو لوگوں نے کیا کہا اس کے بعد؟ امین. آپ صادق تھے، امین تھے. سچ بولنے والا کیا ہوتا ہے؟ صادق ہوتا ہے نا. پہلا اصول کیا؟ جھوٹ نہ بولیں، تو اس کا مطلب صادق ہونا چاہیے بندہ. دوسرا اصول کیا بیان کیا؟ امانت دار ہونا چاہیے. امانت دار کون ہوتا ہے؟ امین. تو جو نبی پاک کے القابات تھے، پہلے تو دونوں اسٹیپ پہ وہ عمل کرنا ہے. اب آپ تیسرے پہ آ جائیں تو فرمایا کہ وعدہ کریں تو خلاف ورزی نہ کریں. اللہ اکبر، یہ ایسا پرابلم ہے نا آج کے، اور وہ بزنس مین برباد ہی وہی ہوتے ہیں. کل لے لو، ہاں بس پیسے پرسوں پیسے لے لو، فکر ہی نہ کرو، ہیں آپ کا کام ہو جائے گا، آپ کا مال تیار ہو جائے گا. یہ جتنے جھوٹے وعدے کرنے والے ہوتے ہیں، ایک دو بار تو ان کی ڈیل ہو جاتی ہے، آگے کوئی ان کو آرڈر نہیں ملتا، آگے ان کے ساتھ کوئی کام کرنا پسند نہیں کرتا. اگر آپ اپنے وعدے پورے کرتے ہیں، اچھا آپ خود دیکھ لیں آپ کس سے پرچیز کرنا پسند کرتے ہیں. کیا جو ٹائم دیتا ہے، ٹائم پہ پیسے دے دیتا ہے، ٹائم پہ چیزیں مل جاتی ہیں، آرڈر ٹائم پہ کمپلیٹ ہو جاتا ہے. اب تو آن لائن آرڈر کا زمانہ ہے، ٹھیک ہے نا. تو آن لائن آرڈر میں کیا ہوتا ہے؟ آن لائن آرڈر میں بھی یہی ہوتا ہے کہ آپ جناب جو ہے وہ جو ٹائم پہ ڈلیوری دیتا ہے آپ اس کے ساتھ کام کر رہے ہوتے ہیں. تو کیا فرمایا؟ وعدہ کریں تو پورا کریں، تھرڈ جو اصول تھا. چوتھا فرمایا جب کوئی چیز خریدے اس میں عیب نہ نکالے. یہ بڑا پرابلم ہے، خریدنے گئے بھائی تمہاری چیز تو ہے ہی گھٹیا، تمہارا تو مال ہی ٹھیک نہیں ہے. تو اب آپ سوچیں کہ آپ خریدتے وقت اس کے مال میں عیب نکال رہے ہیں، حالانکہ وہ عیب نہیں ہے، تاکہ ریٹ کم ہو جائے، یہ غلط ہے. پھر فرمایا بیچیں تو اس کی بیجا تعریف نہ کریں. سبحان اللہ، ماشاء اللہ، ہماری پروڈکٹ تو بہت اچھی ہے، 100% اچھی ہے، اتنی قسمیں کھائیں گے، گھر آ کے دیکھو تو چیزیں خراب نکلتی ہیں. فرمایا یہ نہ کریں. چار ہو گئیں. پھر فرمایا کسی کا آتا ہو تو اس کو دینے میں سستی نہ کریں. پیمنٹ آ گئی، ٹائم آ گیا، ٹائم پہ دے دیں. آپ نے وصول کرنے تو سختی نہ کریں. کاش یہ 6-7 اصول یاد ہو جائے نا، یو ول بی دا سکسیسفل بزنس مین. آپ کو پتہ ہے مجھ پر اور آپ پر کتنی بڑی ذمہ داری ہے، اور یہ کتنی بڑی مہربانی بھی ہے. حضرت موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام ایک بار تورات کی تلاوت کر رہے تھے، تلاوت کرتے کرتے ایک مقام پر پہنچے تو آپ نے اللہ سے کہا، یا اللہ میں نے تورات میں پڑھا ہے کہ ایک امت ایسی آئے گی کہ جو نیکی ایک کرے گی ثواب 10 گنا ملے گا، یا اللہ وہ امت میری کر دے. اللہ نے فرمایا موسیٰ وہ امت میرے آخری نبی جناب احمد مجتبیٰ کی امت ہے. تھوڑا آگے پڑھا، پھر اللہ سے کہا، یا اللہ میں نے تورات میں پڑھا ہے ایک امت ایسی آئے گی کہ جو جس کی شفاعت کی جائے گی، اے رب کریم وہ امت میری امت لکھ دے. ارشاد ہوا، اے موسیٰ یہ میرے آخری نبی کی امت ہے. आपने कहा या अल्लाह, मैंने तौरात में पढ़ा है एक ऐसी उम्मत भी आएगी जिसको आखिरी किताब दी जाएगी और वो किताब पूरी याद भी कर लेंगे, ए अल्लाह वो उम्मत मेरी उम्मत कर दे। इरशाद हुआ है मूसा, वो आखिरी नबी की उम्मत है। हज़रत मूसा ने पता है आखिर में क्या कहा, कहा या अल्लाह जिस उम्मत का इतना एजाज़ है फिर मुझे भी उस उम्मत में शामिल कर दे। मूसा कलीमुल्ला कह रहे हैं कि या अल्लाह मुझे भी मेरा आखिरी नबी का उम्मती बना दे, मैं और आप उस नबी अलैहिस्सलाम के उम्मती हैं कि जिसकी उम्मत में आने के लिए नबी तमन्ना करते। मेरी खुशकिस्मती मैं तेरा उम्मती, तू कुजा मन कुजा। आप सोचे कितनी बड़ी मेहरबानी की गई। अच्छा मैं आपसे एक सवाल और करूंगा, इज देयर एनीबॉडी कि जिसने पैदा होने से पहले अल्लाह से कहा था या अल्लाह नबी पाक की उम्मत में शामिल करना विदाउट आस्किंग विदाउट एनी डिमांड? हमें रब ने इतना बड़ा इनाम दे दिया, मैं और आप नबी पाक से 1000 साल पहले भी पैदा हो सकते थे, किसी और नबी के उम्मती भी हो सकते थे, बिन मांगे हमें नबी पाक का उम्मती बना दिया। आप कोई जिम्मेदारी नहीं बनती? एटलीस्ट ऐसे तो बन जाओ ना कि जिंदगी में कहीं भी मुझे देखकर कोई कहे कि यार उम्मती ऐसा है तो नबी कैसे होंगे। सच्चा है, ईमानदार है, कारोबार करता है तो सच्ची बात करता है, पड़ोसी है तो पोलाइट है, नर्म है, हमारे अखलाक बताएं। लोग पूछे कि यार ये नरमी, ये मुस्कुराहट, ये ईमानदारी, ये सच्चाई कहां से सीखी, तो हम बताएं जनाब रसूलुल्लाह हमारे आखिरी नबी की तालीमात हैं। मगर आज हो क्या रहा है, लोग कहते हैं यार गैर मुस्लिमों से काम कर लो, मुसलमानों से ना करना। आज हमारी प्रोडक्ट्स का क्या हाल है, अनफॉर्चुनेटली हम पाकिस्तानी होकर अपनी प्रोडक्ट नहीं खरीदते। मेड इन बाहर की चलेगी, मेड इन पाकिस्तान नहीं चलेगी, मेड इन एनी इस्लामिक कंट्री नहीं चलती हमें। क्यों? हमें दवाइयों में डर लग रहा होता है, इसको कौन दूर करेगा? अच्छा ये देखिए मेरी बात सुने, हम बाजों का जब ये बात करते कह रहे हैं पूरे आवे का आवाई बिगड़ा हुआ है, कौन सुधारेगा? नहीं मेरे बच्चों, अपने हिस्से का चराग, आप मुस्तकबिल हैं, आप हमारी अबारी हमारी आने वाला फ्यूचर आप हैं, आपने संभालना इस मुल्क को। लेकिन इस्लाम के ऐसे दाई और अलमबरदार बन के जाएं कि यार अच्छा ये ना सोचा करें यार सब खराब है तो मैं अकेला क्या कर सकता हूं, नहीं मुझे अपनी कब्र में तो अकेले जाना है ना, है ऐसा तो है ना, अपने हिस्से का तो चराग जलाओ। ये चराग जलेंगे तो रोशनी होगी ना, फर्ज से माशरा बनता है, रिफ्लेक्शन आती है, अच्छे लोगों को देखकर लोग अच्छा काम शुरू कर देते हैं, सारे बुरे लोग नहीं होते। लेकिन अगर नौजवान ये बेड़ा उठा लें यार हमने हराम की तरफ नहीं जाना है, हमने अल्लाह को नाराज नहीं करना है, हमने एक धोखा नहीं देना है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, मुसलमान वो है, मोमिन वो है जो अपने लिए पसंद करता है वो दूसरों के लिए पसंद करता है। आप पसंद करते हैं आपको धोखा दिया जाए? आप पसंद करते हैं आपको मिलावट वाला माल मिले? आप पसंद करते हैं कि आपको 100 की चीज 1000 में बेच दी जाए झूठ बोलकर? आप पसंद करते हैं कि आपके पैसे जनाब देर से दिए जाएं, आपके पैसे दबा लिए जाएं, आपकी जमीनों पर कब्जा किया जाए? जब आप पसंद नहीं करते तो आप दूसरों के लिए क्यों पसंद करते हैं कि यार मैं अपना माल जितने भी चाहे बेचूं, झूठ बोल के बेचूं, मिलावट करके बेचूं? नहीं, मोमिन वो होता है जो मैं अपने लिए पसंद करूं वो दूसरों के लिए पसंद करूं। इमाम आजम अबू हनीफा कितने बड़े इमाम हैं। अच्छा मैं दोबारा कह रहा हूं, इस्लाम बिजनेसमैन और मालदार बनने को डिस्करेज नहीं करता, बस शर्त एक है हलाल, इंटेंशन दुरुस्त होनी चाहिए। हजरत उस्मान गनी से ज्यादा मालदार कौन था? हजरत अब्दुल रहमान बिन औफ अपने जमाने में बिलियनर थे। हजरत इमाम आजम अबू हनीफा ही वॉज द लीडर ऑफ द मुफ्तियाने किराम ऑन दैट टाइम, मुज्तहिद हैं आप जनाब, इमामुल उलमा हैं, मगर आप बिलियनर भी थे, आपका बहुत बड़ा कपड़े का तिजारत का कारोबार भी था। तो एक बार क्या हुआ कि आपके स्टोर पर कपड़ा था जिसमें कुछ फॉल्ट था, फॉल्टी क्लॉथ था, तो आपने अपने बंदे को कहा मैं जा रहा हूं, कोई भी ग्राहक आए ना तो उसको बता देना कि ये कपड़ा फॉल्टी है, इसमें ये ऐब है। आप नमाज पढ़ के आए तो आपका जो सेल्समैन था कहता हजरत मैंने माल बेच दिया, ये इसके पैसे पकड़िए। का ऐप बताया था? कहा वो तो नहीं बताया है। हम जैसा आदमी होता कहता यार वाह भाई कमाल है, बगैर ऐप बताए पूरे पैसों में बेच दिया। हमें तो सेल्समैन भी वही अच्छा लगता है जो झूठ बोलकर हमारा नाकिस माल बेच दे, सी कैटेगरी का माल एक एक बेच दे, महंगा बेच दे, शाबाश भी देते हैं उसको। हजरत इमाम आजम नाराज भी हुए और आपने वो तमाम रकम अल्लाह की राह में सदका कर दी। आपने कहा ऐसे पैसे नहीं चाहिए मुझे, ये मालदार ऐसे नहीं हुए थे, उनका एक एक रुपया हलाल का था। हजरत उस्मान गनी बिलियनर थे मगर एक एक रुपया हलाल का था। तो हलाल में भी बरकत है, लेकिन प्रॉब्लम यह है कि हमें सुकून नहीं आता है, हमें इत्मीनान नहीं आता, हमें और चाहिए, चाहे वो हराम मिल जाए, ये ना कीजिएगा। मैं आज आपको जिंदगी में एक फार्मूला भी देकर चला जाता हूं, इंशाल्लाह बच्चे हैं आप, नौजवान हैं, इंजॉय भी करेंगे, याद भी रह जाएगा और अल्लाह ने चाहा जिंदगी में काम भी बहुत आएगा। एक बादशाह था, वैसे तो ये हिकायत है लेकिन समझाने के लिए बहुत अच्छी है। बादशाह ने अपने वजीर को बुलाया कि यार मेरे पास इतना शानदार महल भी है, इतने पैसे भी हैं, आई एम वन ऑफ द रिचेस्ट मैन इन द कंट्री, मगर मुझे सुकून नहीं है। نیند نہیں آتی، خیالات بڑے آتے ہیں، میرے غلام میں دیکھتا ہوں میرے دربار کے باہر ہی سو جاتے ہیں، کھڑکی کھولتا ہوں تو دیکھتا ہوں آپس میں ہنس بھی رہے ہوتے ہیں، پیسے ان کے پاس کچھ نہیں ہیں، کپڑے پرانے ہیں، مگر ان کے چہروں پر جو اطمینان ہے وہ میرے پاس کیوں نہیں ہے؟ وزیر کہتا ہے بادشاہ سلامت اس کے لیے آپ کو جو ہے نا فارمولہ نمبر 99 سمجھنا ہوگا. بادشاہ کہتا ہے یہ کون سا فارمولہ ہے؟ کہتا ہے ابھی بتاتا ہوں. بولا کسی بھی ایک غلام کو اندر بلا لیں. بادشاہ نے ایک بیچارہ غریب سا غلام تھا اس کو اندر بلایا اور وزیر نے کہا بادشاہ سلامت اس کو 100 اشرفیاں سونے کے گولڈ کوائن اس کو دے دیں. بادشاہ کے لیے 100 اشرفیاں کوئی چیز نہیں تھی. اس نے کہا ٹھیک ہے، اپنے خزانچی کو کہا 100 اشرفیاں لاؤ. وہ جب تھیلی 100 اشرفیوں کی وزیر کے ہاتھ میں تھی تو وزیر نے چپکے سے اس میں سے ایک اشرفی نکال لی، ایک گولڈ کوائن نکال لیا اور اس غلام کو کہا جاؤ بیٹا یہ تمہاری عید ہو گئی. وہ کہتا ہے میں نے تو کبھی زندگی میں ایک اشرفی نہیں دیکھی، آپ نے اتنی ساری دے دی. کہا جاؤ موج کرو. کہا بادشاہ سلامت ایک اور مہربانی کریں، ایک دن کی چھٹی بھی دیں، گھر جاؤں بیوی بچوں کو دکھاؤں کہ آپ نے کتنی بڑی مہربانی کی. کہا ٹھیک ہے جاؤ گھر جاؤ. ویری ہیپی، بہت خوش، جھومتا ہوا گھر گیا. بچوں کو کہا کمال ہو گیا، اسی امیر ہو گئے، اتنے سارے پیسے آ گئے. بچوں نے کہا کیا دیا؟ بولا بادشاہ سلامت نے 100 اشرفیاں دی ہیں. بچے کہتے ہیں بابا جان کبھی ہم نے گولڈ کوائن تو دیکھے نہیں ہیں. ہم دیکھیں؟ کہا دیکھو بیٹا. سب نے دہلی کھولی انجوائے کرنے لگے. ابو جان ہم گنے. کہا گنو اس کو، کاؤنٹ کرو. بچوں نے کاؤنٹ کیے، کتنے نکلے ذرا جواب دیجیے گا، کتنے نکلے؟ 99. کہتے ابا جان یہ تو 99 ہے. کہا بیٹا تمہیں گنتی نہیں آتی. ہیں اس کی بیوی نے کہا بیٹا تم ہٹو میں گنتی ہوں. بیوی نے کاؤنٹ کیے، کتنے نکلے؟ بیوی کہتی 99 ہیں. شوہر کہتا ہے تم میں سے کسی کو گنتی نہیں آتی، میں گنتا ہوں. اس نے گنے، کتنے نکلے؟ پھر 99. اب جناب بیوی تو بیوی ہوتی ہے، کب بدبخت آدمی کبھی سونے کی اشرفیاں دیکھی تھی؟ بادشاہ نے 100 دی، تم راستے میں گرا کر آ گئے، تمہیں اندازہ ہی نہیں ہے کہ ایک اشرفی کی قیمت کیا ہے. کہ نہیں نہیں میں سینے سے لگا کر آیا ہوں، میں کدھر گرا، ادھر ہی کہیں گری ہوگی، بچوں نے گرا دی ہوگی. اب بستر اٹھا، ٹیبل اٹھی، کرسیاں اٹھیں، ساری رات گھر میں جھگڑا، بیوی بھی تانے دیتی رہی، بچے بھی برا بھلا کہتے رہے، خود بھی سوچتا رہا کہ ایک زندگی میں ایک اشرفی نہیں کما سکا، ایک کھو کیسے دی میں نے. صبح ہوئی تو آنکھیں لال، ساری رات تو سویا نہیں، تھکا چہرہ بادشاہ کے دربار میں گیا. بادشاہ نے کہا تو روز میری فٹ پاتھ پر سکون سے سوتا تھا، چہرے پہ مسکراہٹ، اتنے تجھے پیسے دیے، تیرے چہرے کا کیا حال ہے؟ کہتا بادشاہ سلامت بس کیا بتاؤں، غلطی ہو گئی، بڑا بدبخت آدمی ہوں، آپ نے تو بڑی مہربانی کی، 100 اشرفیاں دیں، میں نے کہیں راستے میں گرا دی، بیوی مجھ سے الگ ناراض، بیوی بچے الگ پریشان، میں ساری رات اسی سوچ میں سو نہیں سکا. وزیر نے جیب سے وہ اشرفی نکالی، کہا بیٹا وہ میرے پاس تھی، یہ لے جاؤ اور جاؤ. وہ چلا گیا. دین واٹ دا وزیر سیڈ ٹو بادشاہ، یہ سمجھیے گا جو مجھے آج آپ کو سمجھانا ہے. کہا بادشاہ سلامت کوئی بات سمجھ آئی آپ کو؟ کہ تو کیا کہنا چاہتے ہو؟ کہا حضور بات یہ ہے کہ اس بندے کے پاس 99 تھی، ایک جو نہیں تھی نا اس کی وجہ سے یہ رات بھر نہیں سو سکا. جو نہیں تھا اس پر پریشان رہا، جو تھا اس پر انجوائے نہیں کیا. آپ کا پرابلم بھی یہ ہے، آپ کے پاس بہت کچھ ہے مگر آپ خوش اس لیے نہیں ہیں کہ جو آپ کے پاس نہیں ہے نا آپ اسی کے بارے میں سوچتے رہتے ہیں. یہی ہمارا فارمولا ہے. ہمارے پاس گھر ہے مگر چھوٹا ہے نا، بڑا کیوں نہیں ہے؟ سائیکل ہے مگر موٹر سائیکل کیوں نہیں ہے؟ موٹر سائیکل تو ہے مگر گاڑی کیوں نہیں ہے؟ گاڑی ہے مگر پرانے ماڈل کی ہے، نئی کیوں نہیں ہے؟ موبائل ہے پرانا ہے، نیا کیوں نہیں آیا ابھی تک؟ ہم اسی ٹینشن میں، جو ہے اس پر خوشی نہیں ہے. میں آپ کو اس کو ایک اور طریقے سے سمجھاتا ہوں. ایک شخص تھا، بڑا غریب سا آدمی تھا، سائیکل پہ روز کام پہ جاتا تھا، ایک گھنٹہ اسے سائیکل چلانے میں لگتا تھا، بڑے مزے سے زندگی گزر رہی تھی. ایک دن اس نے سگنل پر دیکھا موٹر سائیکل برابر میں آ کے رکی. کہتا یار سواری تو یہ ہے، ایک گھنٹہ پیڈل مارتا ہوں یہ 15-20 منٹ میں پہنچ جاتا ہے. اب پیسے جمع کیے، بڑی کوششیں کیں، قسطوں پہ موٹر سائیکل دی، بہت خوش، دوستوں کو مٹھائی بھی کھلائی. اب جناب 15-20 منٹ میں کام پہ پہنچنے لگا، بچوں کو گھماتا بھی تھا، بہت انجوائے کرنے لگا. تھوڑے دنوں بعد سگنل پہ، اسی سگنل پہ موٹر سائیکل رکی تو برابر میں آ کے گاڑی رکی. کہتا یار یہ تو پٹیچر سواری ہے میری، روز کپڑے گندے ہوتے ہیں، دھوپ میں جاتا ہوں، یہ دیکھو مزے سے گاڑی کے اندر بیٹھ کے جاتے ہیں، زندگی تو اس گاڑی والے کی ہے. اب جناب پھر پیسے جمع کیے، قرضے لیے، چھوٹی سی الٹو ولٹو لے لی، ایف ایکس لے لی. جب گاڑی لی تو بہت خوش، محلے والوں کو بریانی بھی کھلائی، کب مقروض بھی ہو گیا. تھوڑے دن تو بڑے انجوائے کیے. اسی سگنل پہ جب ایف ایکس رکی تو برابر میں کرولا رکی. کہتا یار یہ کون سی گاڑی ہے، میں ہینڈ گیئر بھی کہہ رہا، میں مینوئل گیئر لگاتا ہوں، شیشے بھی ہاتھ سے چڑھاتا ہوں، یہ بٹن کے ذریعے آٹومیٹک شیشے اوپر جا رہے ہیں، آٹومیٹک گاڑی، ایئر کنڈیشن، میری تو گاڑی پٹیچر ہے، بیکار گاڑی ہے میرے پاس. تو میں جو سمجھانا چاہ رہا ہوں نا، اس چکر میں رہو گے تو اپنی زندگی کو خراب کر لو گے. हमेशा जिंदगी में इंजॉय करना है ना, आज फार्मूला ले जाओ मेरे बच्चों, नेमतों में अपने से पीछे वालों को देखें। आपके पास घर है ना, लोगों के पास घर भी नहीं है। आज रात आप किसी बिस्तर पर सोएंगे, आज भी आपके शहर कराची में कुछ लोग रोड पे सोएंगे। आप में से सब ने नाश्ता तो किया होगा, कुछ ने दोपहर का खाना भी खा लिया होगा। इस वक्त तक भी कराची में ऐसे लोग हैं जिन्होंने कुछ नहीं खाया होगा। इस ऑडिटोरियम में सब लोग अपने पैर पे चलकर आए हैं, कई ऐसे हैं जिनके पास पैर नहीं है। अल्लाह की नेमतों का कभी इदराक करना हो ना, कभी जाते आते किसी जिना हॉस्पिटल, सिविल हॉस्पिटल के इमरजेंसी वार्ड का चक्कर लगा लें, आपको लग पता जाएगा कि लोग कितने परेशान हैं, बीमारियां कहते किसको हैं, क्यों शुक्र अदा नहीं करते, क्यों इंजॉय नहीं करते लाइफ को। आप परेशान ही रहोगे अगर आप इस रेस में लग गए ना कि मुझसे आगे लोग हैं, आप कभी भी सुकून में नहीं आओगे। आप लैंड क्रूजर लोगे, आपको V8 नजर आएगी, आप V8 लोगे, आपको प्राइवेट एयरक्राफ्ट नजर आ जाएंगे। लोगों के पास बहुत कुछ है, ये शेर पे सवा शेर वाली कहानी खत्म ही नहीं होनी। इंजॉय करो जो रब ने तुम्हें दिया है, वो करोड़ों से अच्छा दिया है। अगर इस पर जिस दिन इत्मीनान नसीब हो गया ना, आप हराम की तरफ नहीं जाओगे। हराम के लिए बंदा जाता ही जाए जब उसको इत्मीनान नहीं होता है। प्लीज अपनी जिंदगी का एक गोल बनाए। जब भी आपको अपनी नेमतें कैलकुलेट करनी हो ना, अपने से पीछे वालों को देखो। लोग बहुत परेशान हैं, मैं और आप बहुत सुखी हैं। और अगर नेकियों में देख रहे हैं तो अपने से आगे वालों को देखें। यार लोग तहज्जुद पढ़ रहे हैं, मैं नहीं पढ़ रहा। लोग कुरान के हाफिज हो गए, मुझे कुरान पढ़ना नहीं आता। लोग दीन का काम कर रहे हैं, मैं कुछ नहीं कर रहा। ये देखें ताकि आप नेकियों में आगे बढ़ें और नेमतों में मुतमईन रहोगे तो हराम की तरफ नहीं जाओगे। आखिरी दो बातें करके अपनी बात कंप्लीट कर देता हूं। एक हलाल के लिए हदीस और एक हराम के लिए, और दोनों बड़ी कमाल की हैं। हजरत सैयदना साद बिन अबी वक्कास, कौन से सहाबी है ये? ही इज द वन ऑफ सहाबी जो के अशराए मुबशरा में से हैं। ये अशराए मुबशरा कौन थे? जिनको नबी पाक ने दुनिया में ही जन्नत की बशारत दी है। वन ऑफ द टॉप 10 सहाबा में से उनका शुमार होता है। क्या कमाल का क्वेश्चन किया सिदरा साद बिन अबी वक्कास का क्वेश्चन है, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुझे कोई ऐसा अमल बताइए, मैं मुस्तजाब दावत बनना चाहता हूं। यू नो व्हाट इज द मीनिंग ऑफ मुस्तजाब दावत? कि जो बंदा जो दुआ मांगे उसकी दुआ कबूल होगी। आप में से कौन कौन बनना चाहता है? जो दुआ मांगे, बेड़ा पार हो गया ना सारे मसले, तो आपके तो इम्तिहान भी पास हो जाएंगे फिर, ठीक है ना। जो दुआ मांगे वो दुआ कबूल हो जाए, मुस्तजाब दावत। अल्लाहु अकबर, नबी पाक ने जवाब क्या दिया? ब्यूटीफुल आंसर। ऐसा नहीं फरमाया कि इतने रोजे रखो, इतनी तिलावत करो, इतने सजदे करो, इतने दिनों के, इतने महीनों के मुजाहिदे करो, फिर तुम्हारी दुआएं कबूल होंगी। वन लाइनर आंसर, एंड दिस इज अवर टॉपिक टुडे। आपने फरमाया, ऐ साद, अपनी गिजा को पाकीजा कर लो तो मुस्तजाब दावात बन जाओगे। दिस इज द इंपॉर्टेंस ऑफ योर अर्निंग, योर आपके मोशल्स, आपके बाइट्स, सब आपको पता होना चाहिए। मैं हलाल खा रहा हूं या हराम? मैं जो कमा रहा हूं अपने घर वालों के लिए, अपने लिए, वो हराम है तो फिर दुआएं कबूल नहीं होनी। और इसकी दूसरी जो मैंने आपको वाकया सुनाना था कि एक बार हजरत मूसा अला नबी अलैहिस्सलाम ने एक शख्स को देखा, बहुत रो रहा है, गिड़गिड़ा रहा है। हजरत मूसा तो कलीमुल्ला थे। आपने कहा, या अल्लाह, इस बंदे को, ए करीम मालिक, इस बंदे की दुआ सुन ले, ये रो रहा है। अल्लाह ने फरमाया, मूसा, ये इतना रोए कि रोते रोते मर जाए, इतने हाथ उठाए कि इसके हाथ आसमान को छू जाएं। ए मूसा, हमने इसकी दुआ कबूल नहीं करनी। हजरत मूसा ने कहा, या अल्लाह, क्या वजह है? इरशाद हुआ, ए मूसा, जो ये खाता है वो हराम है, जो ये पहनता है वो हराम है। दो अलग अलग बातें हो गई। हलाल है तो मुस्तजाब दावात, हराम है तो काबे के सामने भी पहुंच गए तो फिर दुआ कबूल नहीं होनी है। ये बात समझ लीजिए, अगर जिंदगी में कामयाब होना है तो चेक करते रहिएगा हराम का लुकमा शामिल ना हो। तो ये बात हमें समझनी है। मैं मुसलमान हूं, मेरे रब ने वो हाथी को मन और चूंटी को कन भी देता है, उसने वादा किया है, वो सबको देगा, मुझे भी देगा। मुझे सिर्फ इत्मीनान होना चाहिए, भरोसा होना चाहिए। कुरान में उसने कहा है, वमन यत्तकिल्लाह यजअल लहू मखरजा, जो अल्लाह से डरे अल्लाह उसके लिए नजात का रास्ता निकालेगा। व यरज़ुकहु मिन हैसु ला यहतसिब, अल्लाह उधर से रोजी देगा जिधर तुम्हारा गुमान भी नहीं होगा। हम समझते कैलकुलेटर चलाते हैं, यार यूं नहीं करूंगा तो ये नहीं होगा, ये नहीं करूंगा तो ये नहीं होगा। एक मेरा कैलकुलेटर है और अल्लाह की रहमत का कैलकुलेटर है। हमें अल्लाह पर भरोसा रखना, हम मुसलमान हैं। अच्छा, फिर अब मैं आखिरी बात कर लूँ। पढ़े लिखे लोग बैठे हैं, बाज़ों का ये बहस होती है कि यार इस्लाम के उसूल इतने सख्त हैं, हमारी इकॉनमी जो है ना इसलिए डाउन हो गई है कि जनाब हम बहुत ज़्यादा इस्लामी उसूलों पर बात करते हैं। लेकिन अगर इस्लामिक उसूलों के मुताबिक इकॉनमी चले तो फिर कैसे कामयाब होती है? यू हैव टू रीड अबाउट द बायोग्राफी हज़रत उमर बिन अब्दुल अज़ीज़ रज़ी अल्लाह तआला अन्हु। आपने 30 महीने हुकूमत की है, ज़रूर पढ़िएगा मेरे बच्चों, किताब अगर आप चाहते हैं तो मैं आपको रेफ़र कर देता हूँ, dawatislami.net वेबसाइट है और उस पर किताब है हज़रत उमर बिन अब्दुल अज़ीज़ की 425 हिकायात। अमेजिंग पर्सनैलिटी इन द हिस्ट्री ऑफ इस्लाम। आपने सिर्फ 2.5 साल हुकूमत की है, आपको पता है 2.5 साल में क्या कर दिखाया उन्होंने? सूद पर पाबंदी थी, हलाल रोज़ी थी, इस्लामिक जो उसूल थे वो नाफिज थे, लोग ज़कात लेकर निकलते थे, ज़कात लेने वाला कोई ना होता था। 2.5 साल में ये रेवोल्यूशन, पढ़े आप हिस्ट्री को। लोग कहते हैं जनाब सूद नहीं करेंगे, हराम काम नहीं करेंगे, दुनिया की इकोनॉमी के साथ नहीं चलेंगे, इस्लामी उसूल के मुताबिक चलेंगे तो पीछे रह जाएंगे। ही प्रूव्ड इट कि जब आप इस्लामी उसूलों के मुताबिक चलते हैं तो फिर रिस्क देने वाला तो रब है ना, तो जब रब राजी तो फिर इंशाल्लाह गैब के खजानों से भी अता फरमाता है। और एक और बात चले मैं कर लेता हूं, अपनी जिंदगी का एक एक्सपीरियंस शेयर करता हूं। मैं एक बार इटली में था, ये उन लोगों के लिए है जो शायद मुझे सुन भी रहे हों, तो इंसान बाजू का शैतान भी तो अपना काम करता ना यार, मौलाना साहब बात तो ठीक कर रहे हैं लेकिन यार अगर मैंने हलाल शुरू कर दिया तो फिर कारोबार तो बैठ जाएगा, सूद छोड़ दूंगा तो फिर तो ये सब खत्म हो जाएगा, झूठ छोड़ दूंगा तो काम आगे कैसे बढ़ेगा। आई वॉज इन इटली इन द सिटी ऑफ बोलोनिया, आई हैड अ स्पीच इन अ बिग क्राउड अबाउट दिस एक्चुअली दिस टॉपिक दैट वॉट इज द एक्सेलेंस एंड वॉट इज द इंपॉर्टेंस ऑफ हलाल सस्टेनेंस इन द इस्लाम। तो ये टॉपिक था, हलाल रोजी पर बात हो रही थी, हराम की कॉन्सिक्वेंसेस पर बात हो रही थी। व्हेन द स्पीच फिनिश्ड आफ्टर इज्तिमा, वन यंग मैन केम टू मी एंड ही वाज क्राइंग, ही हैज टीयर्स इन हिज आईज, उसकी आंखों में आंसू थे। कहते हैं मौलाना साहब बातें तो बहुत अच्छी की हैं मगर आई हैव अ प्रॉब्लम, आई हैव अ स्टोर इन इटली एंड अनफॉर्चुनेटली एवरी स्टोर हैव टू सेल अल्कोहल, शराब नहीं बेचते तो कारोबार तो चलता ही नहीं है, एंड द मोस्ट ऑफ माई सेल इज डिपेंड ऑन एल्कोहल। आप बात ठीक कर रहे हैं लेकिन मैंने अगर शराब बेचना छोड़ दी तो मेरे तो स्टोर का किराया भी नहीं निकलेगा, देन हाउ आई सर्वाइव एंड हाउ आई यू नो सपोर्ट माई फैमिली। मैंने उसको एक जुमला कहा और आज मैं बच्चों आपके सामने वो जुमला दोहरा रहा हूँ। मैंने कहा तुम मुसलमान हो? कहता हाँ। मैंने कहा रोजी देने वाला कौन है? कहता अल्लाह। आप जवाब दो ना, रोजी देने वाला कौन है? जरा जोर से कहो ना, रोजी देने वाला कौन है? उसने भी कहा अल्लाह है। मैंने कहा एक बात बताओ, तुम अल्लाह को नाराज कर रहे हो शराब बेच के? कहता हाँ। हराम कमा रहे हो? कहता हाँ। रोजी मिल रही है? कहता हाँ। मैंने तुम अल्लाह को राजी करोगे वो रोजी बंद कर देगा? हैं, रोजी देने वाला अल्लाह है, तुम उसे नाराज कर रहे हो, तुम्हें पैसे मिल रहे हैं और तुम ये कहने आए हो मुझे कि मैं अल्लाह को राजी करूंगा तो मेरा रोजी बंद हो जाएगी? वो कहता बात समझ आ गई, कुछ भी हो जाए आज के बाद शराब नहीं बेचूंगा। अब पता क्या हुआ, आफ्टर ईयर और वन एंड हाफ ईयर आई वेंट अगेन, बिलीव मी आई फॉरगॉट दैट इंसिडेंट, मैं भूल चुका था। ही केम टू मी अगेन, मुझे उसने ढूंढा, कहा मौलाना साहब याद है मैं कौन हूं? मैंने कौन? कह रहा याद नहीं आपके पास मैं आया था। मैंने कहा हाँ याद आ गया। कहता उस दिन मैंने शराब बेचना छोड़ी है, अल्लाह ने आज मेरी रोजी उससे ज्यादा बरकत वाली कर दी है। कई लोगों ने सूद का काम बंद किया, कई लोगों ने रिश्वत का काम बंद किया, कई लोगों ने हराम से तौबा की, वो ये समझते थे कि नहीं चलेगा, मगर कुरान क्या कहता, वयरज़ुकु मिन हैथु ला यहतसिब, अल्लाह उधर से रोजी देगा जिधर तुम्हारा गुमान भी नहीं होगा। हर चीज मेरे बच्चों अकल से फैसला नहीं होती, हर चीज कैलकुलेटर नहीं बताता है, अल्लाह पर भरोसा रखो। ज़कात क्या है? 1,00,000 रुपए हैं, 2,500 ज़कात दोगे तो कैलकुलेटर क्या बताएगा? 2,500 कम हो गए ना, तो शैतान यही तो दिल में खौफ डालता है, यार ज़कात दोगे तो पैसे कम हो जाएंगे। और नबी पाक क्या फरमाते हैं, मैं कसम खाकर कहता हूं अल्लाह की राह में खर्च करोगे माल कम नहीं होगा। कैलकुलेटर कह रहा है कम होगा, अल्लाह और उसके रसूल कह रहे हैं कम नहीं होगा, और होता यही है। आप पूछ लें उससे जो पूरी ज़कात देता है, अगले साल ज्यादा ज़कात देता है, इसका मतलब कुछ और कैलकुलेशन चल रही होती है। मैं मुसलमान हूं, मेरा ईमान है, तो अपने बिलीफ स्ट्रांग रखो, हर चीज अकल से नहीं होती है। अगर मुसलमान हो तो ईमान के साथ फैसले करने होंगे। हराम रोजी आएगी आपकी जिंदगी में, आपके पास रिश्वत आएगी, सूद आएगा, बड़ी बड़ी ऑफर्स आएंगी आपके पास, आप किसी ऐसे ओहदे पे पहुंचेंगे कि आपको कहा जाएगा सर एक साइन कर दें इतने पैसे ले लें, उधर तुम्हारे इम्तिहान होगा, उधर आपका टेस्ट शुरू हो जाएगा कि अल्लाह पर ईमान है या राजिक पर ईमान नहीं है। तुम्हारा तवक्कुल शेक नहीं होना चाहिए, दाने दाने पर लिखा है खाने वाले का नाम। अल्लाह करे मेरी बात आप याद भी रखें और ज़िंदगी में इम्प्लीमेंट करें। एक दुआ करता हूँ, आप भी आमीन कह दें कि अल्लाह मरते दम तक हमें फ़कत हलाल रोज़ी अता फ़रमा, हराम रोज़ी से हमें हमारे आने वाली नस्लों को भी महफूज फ़रमा।